نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے صحیح بخاری میں سے کتاب الصلاة کو کنٹینیو کریں گے اور جس حدیث سے ہم کنٹینیو کریں گے وہ ہے 280 اس سے پہلے ہم حدیث نمبر 279 تک کر چکے اور ہم دیکھ رہے ہیں کہ ہم نماز کے مختلف اینگل دیکھ رہے ہیں کس طرح موضوع میں نماز ہو جاتی ہے کس طرح قبلے کی طرف رخ کرنا لازمی ہے اور اسی طرح سے اگر ضرورت کے وقت جوتے پہن کر بھی نماز پڑھنی پڑے تو انسان پڑھ سکے تو کوئی حرج کی بات نہیں ہے. آج ہم جس چیز کو دیکھیں گے وہ بھی نماز ہی کی ایک مختلف چیز جس کو ہم حقیقت میں اپنی زندگی میں کبھی سوچتے بھی زیادہ نہیں ہیں. یعنی بعض دفعہ ہمارے کلچر میں کام بات ہے نماز کا ایک رٹا رٹایا طریقہ ہے اور بس اس سے ادھر اور ادھر ہم نہیں ہو پاتے, لیکن جب ہم اس کو احادیث میں سے جا کے دیکھتے ہیں اور نبی صلی اللہ علیہ وسلم اور صحابہ کے عمل کو دیکھتے ہیں تو ہمیں اپنے لیے بہت واضح قسم کی گائیڈ لائن بھی ملتی ہے اور واقعی لگتا ہے کہ نبی صلی اللہ علیہ وسلم ہمارے لیے ایک اسوہ حسن ہے. یہاں ایک چھوٹی سی بات کر کے حدیث پہ چلوں گی اور وہ کیا ہے کہ اگر نبی صلی اللہ علیہ وسلم ہمارے لیے ایک رول ماڈل نہ ہوتے تو ہم کبھی بھی اتنی گہرائی سے ان کے اعمال کو نہ دیکھتے. تو آئیے دیکھتے ہیں حدیث نمبر 280 سے, باب ہے بنیان المسجدی, مسجد تعمیر کرنا. عن عبداللہ ابن عمر رضی اللہ عنہما قال, حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے. عنہما کیوں آیا ہے؟ پہلے بھی بات ہوئی دہرا دیتی ہوں, باپ اور بیٹے کے لیے. جب بیٹا بھی مسلمان ہو اور باپ بھی مسلمان ہو اس کا تو دونوں کے لیے پھر لفظ انہما آتا ہے. خوش قسمتی کی بات ہے ان صحابہ کے لیے, یہ سعادت تھی کہ جن کے ماں باپ بھی مسلمان ہوئے اور وہ خود بھی مسلمان ہوئے, جبکہ عام حالات میں ایسا نہیں ہوتا تھا. تو کیا کہا انہوں نے, کیا فرمایا؟ ان المسجد کان علی عہد رسول اللہ صلی اللہ علیہ وسلم مبنیہ باللبنی. کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کے عہد مبارک میں مسجد نبوی کچی اینٹوں سے بنی ہوئی تھی, مبنیہ بنی ہوئی تھی, بل لبنی یعنی اینٹیں کچی, وسقفہ اور اس کی چھت بل جرید کھجور کی ڈالیوں سے تھی. یعنی اس کی چھت کس طرح کی تھی؟ کھجور کی ڈالیاں لگی ہوئی تھی. وعمدہ حشب النخلی اور ستون بھی کھجور کی لکڑی کے تھے. امیجن کریں, اور جو آج کل جا چکے ہیں وہ دیکھیں کہ اس وقت مسجد نبوی کی کیا شان ہے. تو پہلی بات پتہ چلی کہ جب بھی کوئی کام اپنے ابتدائی درجے کا ہوتا ہے تو اس کے اندر کچھ نہ کچھ کمی ہوتی ہے, وقت کے ساتھ بہتری ہوگی, یہ ایک نیچرل بات ہے, ایسا ہونا چاہیے. لیکن اگر بات اپوزٹ ہو, شروع میں بہت اچھی ہو بعد میں بگڑ جائے تو یہ خطرے کی بات ہے. تو جو لوگ بھی کہیں بھی دین کا کام کریں ان کو اپنے لیے یہ معیار رکھنا ہے کہ اگر آج ہم چھوٹی جگہ پہ ہیں, تھوڑی جگہ پہ ہیں, اتنے ریسورسز نہیں, کوئی بات نہیں, کام کرتے جائیے, اللہ آپ کی کوششوں کو دیکھتا جائے گا, ایک دن آئے گا آپ گرو کریں گے, آپ بڑے ہوں گے. جیسے بچہ بچپن سے لے کر بڑے ہونے پہ آتا ہے, لیکن کبھی ایسا ہوا کہ ایک بچہ پیدا تو بہت ہیلدی ہو, 8 پاؤنڈ کا ہے, لیکن بعد میں اس کا ویٹ کم ہو جائے, 7, 6, 5, 4 رہ جائے, تو خطرہ ہے نا. تو یاد رکھیے کسی بھی دین کا کام کرنے والوں کو اپنے اندر اس خلیے کو جما لینا ہے کہ مجھے دن بدن پہلے سے بہتر ہونا ہے, پہلے سے بڑا ہونا ہے, پہلے سے زیادہ گرو کرنا ہے, زیادہ لوگوں تک پہنچنا ہے, اللہ سے بڑی بڑی جگہ بھی لینی ہے تاکہ میں اس کام کو پھیلا سکوں. تو یہ مسجد نبوی کی ابتدا تھی. فلم یزید فی ہی ابو بکر شیئن, ابو بکر صدیق نے کچھ بھی زیادتی نہ کی اس میں. یعنی جب نبی صلی اللہ علیہ وسلم کے بعد ابو بکر صدیق کا دور آیا تو اسی طرح سے رہی, اس میں کچھ زیادتی نہ ہوئی. وزاد فیہ عمر, حضرت عمر نے اس میں توسیع کی. یعنی وقت کے ساتھ ساتھ جب مسجد نبوی میں جگہ کی قلت ہوئی اور اس کو بہتر کرنا چاہا تو پھر اب حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اس کی ایکسٹینشن کروائی تھی. لیکن جو چیز نہیں چھیڑی وہ کیا تھی؟ وَبَنَاهُ عَلَىٰ بُنْيَانِهِ فِي عَهْدِ رَسُولِ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ. لیکن عمارت اسی طرح کی رکھی جیسی کہ نبی صلی اللہ علیہ وسلم کے دور میں تھی, اور وہ کیا تھی؟ واللبنی والجرید, کچی اینٹیں بھی تھی اور ڈالیاں بھی تھی. وعاد عمدہ حشبن, اور رکھا کھجور کے تنوں کو ہی ستونوں کے طور پر. یعنی جو جیسے تھے ایز اٹ از اس کو ویسے ہی رکھا گیا, کچھ اور بھی لگائے تو اسی چیز کے لگائے گئے, یہ مراد ہے. ثم غيره عثمان، پھر تبدیلی کی اس میں حضرت عثمان نے، یعنی حضرت عثمان کا جب دور آیا تو پھر تبدیلیاں ہوئیں، فزاد فیہ زیادتا کثیرتا، اور انہوں نے اس میں بہت زیادہ تبدیلیاں کی، وبنا جدارہ بالحجارۃ المنقوشۃ والقصۃ، یعنی اس کی دیواروں پہ نقش و نگار کیے اور چونے سے بنوائیں، اور جو ستون تھے ان پر بھی نقش و نگار والے پتھر بنائے، وجعل عمدہ من حجارۃ منقوشہ، اور بنائے اس کے ستون نقش و نگار والے پتھروں سے، وسقفہ بالساج، اور اس کی چھت ساج کی تھی، ساگوان لکڑی کی، آپ لوگ جانتے ہیں ساگوان کی لکڑی بہت قیمتی لکڑی ہوتی ہے، مضبوط بھی ہوتی ہے اور مضبوط قسم کا فرنیچر اس کے ذریعے سے بنتا ہے، تو گویا کہ حضرت عثمان کے دور میں اس کو بڑھایا گیا۔ تو اس سے کیا پتہ چلتا ہے میرے اور آپ کے لیے، اس میں عمل کا نقطہ کیا ہے غور کا، اور وہ کیا ہے کہ وقت کے ساتھ ساتھ مسجد نبوی میں جو توسیع ہوئی اس کی رخصت ملتی ہے، اور یہ چینجز جو لائی گئیں یہ کوئی بدعت نہیں تھی، وقت کے مطابق یہ چیزیں ہوتی گئیں۔ کچھ لوگ کیا سوچتے ہیں کہ ایسی چیزوں کو ہم بڑھا رہے ہیں پھر یہ بدعت تو نہیں ہوئی، تو یاد رکھیے کہ جس کام کو ہم نئے سرے سے شروع کریں گے نا، بالکل ہی مثال ہے پانچ کی جگہ چھ نمازیں شروع کر دیں، دو سجدے ہیں تو تین کر دیے، وہ ڈفرینٹ چیز ہوگی۔ ایک کام ہو رہا ہے اس کی کوالٹی کو برقرار رکھنے کے لیے یا وقت کے تقاضوں کو بہتر کرنے کے لیے کرنا، تو یہ چیز بدعت نہیں ہوتی۔ ایسی ہے کہ جیسے پہلے لوگ خچروں پہ سفر کرتے تھے، آج ہم گاڑیوں میں کرتے ہیں تو ہم جلدی پہنچ جاتے ہیں نا، تو لہٰذا آج مسجد نبوی میں اگر آپ کوئی وسعت دیکھتے ہیں تو یہ اللہ تعالیٰ کے حکم سے جائز ہے اور اس طرح کیا جاتا ہے، ورنہ سوچیے اگر آج کے دور میں ویسی ہی مسجد ہوتی، اتنی چھوٹی ہوتی، تو یہ لاکھوں لوگ جو وہاں سماتے ہیں وہ پھر کیسے سماتے۔ اگلا باب کیا ہے، تعاون فی بناء المسجد، مسجد بنانے میں تعاون کرنا۔ یہ لفظ اگر آپ دیکھ رہے ہیں نا، تعاون آن سے ہے، اعانت نستعین کا لفظ سورۃ فاتحہ میں آتا ہے، یہ وہی لفظ ہے، تو ایک دوسرے کے ساتھ کوآپریٹ کرنا مسجد کو بنانے میں۔ عن ابی سعید الخدری رضی اللہ عنہ کان یحدث یوما، حضرت ابو سعید خدری سے روایت ہے کہ وہ ایک دن حدیث بیان کرتے ہوئے کیا کرنے لگے، حتی اتا ذکر بناء المسجد، یہاں تک کہ آ گیا ذکر مسجد نبوی کی تعمیر کا، فقالا تو کہنے لگے، کن نتحمل لبنتن لبنتن، ہم تھے اٹھاتے ایک ایک اینٹ۔ اس کو ہائی لائٹ کر لیں، جن لوگوں نے مسجد نبوی کی ابتدائی اینٹیں لگائی تھی نا، آج وہ دنیا میں نہیں ہیں، لیکن اوپر جتنی بھی وسعت آ گئی لیکن اندر کی اینٹیں وہی ہیں۔ دعا کیجیے اللہ ہمیں اپنے راستے کی وہ اینٹیں بنا لیں جو وقت کے تغیر اور تبدل کی نظر نہ ہو جائیں، اور کہیں اللہ ہمیں نکال کر پھینک نہ دے اس راستے میں سے۔ آپ سوچتے ہیں کہ جو شروع میں دین کا کام کرنے والے ہوتے ہیں نا، ساتھی، مثلا انچارجز ہیں، ایڈمنز ہیں، ٹیچرز ہیں، وہ اینٹیں ہیں، لیکن ہم اس وقت یہ بھول جاتے ہیں کہ جو شروع کے طالب علم ہوتے ہیں نا، وہ بہت پکی اینٹیں ہوتی ہیں، وہ جو چیز سیکھ رہے ہوتے ہیں، جو سن رہے ہوتے ہیں، اگر وہ نہ ہو تو سکھانے والے کس کو سکھائے۔ تو آپ سب بھی اس وقت اینٹ ہیں، یہ بخاری کا پہلا سیشن ہے ہمارا اس جگہ پہ، تو آپ سب بھی تو اینٹیں ہیں نا۔ کل جب بھی یہ بخاری پڑھائی جائے گی، جہاں بھی پڑھائی جائے گی، میں اللہ سے دعا کرتی ہوں آج ہی آپ سب کے لیے کہ جو وہاں بیٹھ کر سنتے ہیں اور جن کے لیے یہ سب کیا جا رہا ہے، اللہ تعالیٰ ان کو بھی اس کا اجر دے، چاہے ہزاروں لاکھوں لوگ اس سے فائدہ اٹھائے، اللہ تعالیٰ آپ سب کو اس کا اجر دے۔ تو جب بہت سارے لوگ یہ کام کرنے لگے تو بہت آسان لگتا ہے، بہت مزہ بھی آتا ہے اور بہت دل سے کرتے ہیں۔ ذرا تھوڑے لوگ آئے تو ہم جو آئے ہوتے ہیں وہ بھی لٹکے ہوتے ہیں، جیسے ہو سکتا ہے آج بھی آپ میں سے کچھ لوگ سوچیں، کچھ لوگ کم ہیں، اوہو میں کیوں آ گئی، مزہ نہیں آئے گا، ہائے بورنگ ہے۔ نہیں، دعا کریں اور اللہ تعالیٰ سے کہیں کہ اللہ مجھے اور زیادہ کام کرنے لگا بنا۔ اسی طرح آپ میں سے جو آن لائن سے ساتھی سنتے ہیں، وہ بھی تو ڈفرینٹ جگہوں کی اینٹیں بن رہے ہیں نا، تو آپ کا شوق، آپ کا ذوق دنیا میں مختلف جگہوں پہ اگر اس قرآن کے نور کو پھیلانے کا ذریعہ بنتا ہے، تو آپ سب اینٹیں ہیں، اور یہ اینٹیں کبھی بھی نہیں مٹتی۔ اللہ ہمیں کبھی ہدایت کے بعد گمراہ نہ کرے۔ ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب، کہ اللہ تو ہماری پکڑ نہ کرنا اور تو ہمیں بہترین طریقے سے استعمال کرنا، ہم اس راستے میں لگے ہی رہے۔ دین کے کام کرنا خوش نصیب لوگوں کی بات ہوتی ہے، ہر ایک سے تو اللہ تعالیٰ یہ کام لیتا بھی نہیں۔ اور آپ نے نوٹ کیا ہوگا کہ جب بھی کوئی گھر بنتا ہے نا، سب سے مشکل فاؤنڈیشن ہوتی ہے، सबसे ज्यादा मटेरियल उसमें लगता है, सबसे ज्यादा मजबूती का ख्याल रखते हैं, वहां शीशा नहीं लगता, वहां कमजोर चीजें नहीं लगती, टूटी फूटी चीजें नहीं लगती। कहते हैं बुनियादों का मामला है, एक दफा बुनियाद खड़ी हो गई बाकी काम होगा। मैं एक ऐसी मस्जिद को जानती हूँ, आज से तकरीबन 2 साल पहले से उनकी बुनियादें पड़ चुकी हैं, अभी ऊपर की चीजें नहीं बनी, तो अब वो बन गई है ना कभी अल्लाह बनवा देगा, तो जो उसमें हिस्सेदार बन गए अल्लाह ताला उनका भी अजर इंशाअल्लाह ताला उसमें शामिल करेगा। तो ये कहते हैं कि हम कभी एक एक ईंट पकड़ते, वह अम्मार उन लबीनतैन लबीनतैन, और अम्मार तो दो दो ईंटें उठाते थे। इसको भी हाईलाइट कर ले, दुआ कीजिए अल्लाह हमें भी अम्मार बना दे। वो अम्मार है तो आप अपने अपने नाम लिख ले, कि लोग एक ईंट उठाते हैं मैंने दो उठानी है, लोग एक क्लास लेते हैं मैंने दो लेनी है, लोग एक दफा एक काम करते हैं मैंने वो दो दफा करना है। देखिए ये नसीब है, जिस चीज पर अल्लाह ताला को हमसे मोहब्बत आ रही होती है ना, हम उस चीज के ऊपर अफसोस और हसरत और हाय क्यों तकलीफ मुश्किल, हाय थोड़ी छुट्टियां ना दे दें। कुछ लोग कहेंगे अब अगले 3 वीक छुट्टी ना ले लें, फिर दोबारा कुरान ही शुरू कर लेंगे, अच्छा अब ये हो जाए अब ये ना हो जाए। तो कभी अपने लिए लेस ना करें, ज्यादा करें, ये सोचे कि हफ्ते में एक दिन नहीं अब 2 दिन आना है, 2 दिन आते हैं ना अब 3 दिन आना है, 3 है तो अब 4 आना है, बजाय इसके कि जो आ रहे हैं उसको भी ढीला करते जाएं और कसलमंदी होगी। तो अम्मार दो ईंटें उठाते थे, फराह नबी सल्लल्लाहु अलैहि वसल्लमा, तो देखा उनको अल्लाह के नबी सल्लम ने, फयनफुदु तुराब अनहु, तो आप झाड़ रहे थे उनसे मट्टी को। सुभान अल्लाह, कितना प्यार आ रहा होगा अल्लाह के नबी को अपने इस प्यारे सहाबी पे। और हकीकत है, दूसरों को काम करता देखकर अगर हमारे साथियों को हम पे इतना प्यार आता है, तो अल्लाह को कितना प्यार आता होगा। आप जब भी दीन के लिए भाग रहे हैं दौड़ रहे हैं ना, तो ये अचानक चुपके से देखा करें, अल्लाह ताला मैं आपको इस वक्त कैसी लग रही हूँ, अल्लाह ताला अगर नबी सल्लम आज होते और मैं ये काम कर रही होती तो उनको मेरे पर कितना प्यार आ रहा होता, तो आप फील करेंगे एकदम आपकी थकन खत्म हो जाएगी, आप रिलैक्स होंगे। जैसे भी ये मेरी बातें सुनकर आप खुश हो रहे हैं ना, इससे बहुत ज्यादा आप खुश हो जाते अगर इस वक्त आपको अल्लाह के नबी देख रहे होते। लेकिन साथ ही देखिए अल्लाह के नबी क्या खबर देते हैं, व यकूलू, फिर फरमाया, वबह अम्मारिन तख्तलुहुल फियतुल बागियतु, फरमाया अम्मार को एक बागी गिरोह शहीद कर देगा, यदूहु मिलल जन्नती, ये इनको जन्नत की तरफ बुलाएंगे, व यदू नहु इलन नार, और वो इन्हें दोजख की तरफ बुलाएंगे। काल यकूलु अम्मारुन, हजरत अबू सईद खुदरी जो इससे आगे ले रहे थे, उन्होंने कहा कि हजरत अम्मार अक्सर कहा करते थे, आउज़ु बिल्लाहि मिनल फितन, मैं फितनों से अल्लाह की पनाह मांगता हूँ। तो यहाँ आप देखिए कि जब अम्मार एक ही जगह दो ईंटें उठाते थे ना, तो उस वक्त अल्लाह के नबी ने उनको हुस्ने खातिमा की खुशखबरी सुना दी। क्या पता चला, एक नेकी दूसरी नेकी को बुलाती है। अल्लाह ताला हमें फितनों से बचाकर नेकियां करने वाला बना दे, तो अजर तो है जिसका है। वो कहते हैं ना, ये तो है जो ले गया तो ले गया, हर एक के नसीब में ये मुकाम और ये बड़ी बड़ी चीजें नहीं होती, जिसमें से अल्लाह ताला इब्तदाई मरहलों में काम करने वालों को गुजारते हैं। किसी भी ऑर्गेनाइजेशन को देखे आपने, जो भी कोई अपने इर्द गिर्द देखा या सुना होगा, बड़े बड़े नाम आज लोगों के दिमागों पे होते हैं, कभी दीन के नाम पे, कभी मस्जिदों के नाम पे, कभी गिरोहों के नाम पे, आप उनकी पंपनशों से बड़े खुश होते हैं। लेकिन आप उन्हें कहते जरा अपनी हिस्ट्री तो सुनाए, तो वो भी चंद टूटी फूटी ईंटों से शुरू होते हैं, छोटे छोटे कमरे, छोटे छोटे सेशन, थोड़े से लोग, ये कमी वो बेशी, वो ये वो, लेकिन बाद में एक वक्त आता है कि वहां खूबसूरत इमारतें बन जाती हैं, पत्थरों की भी और इंसानों की भी, और जूं ही बड़ी खूबसूरत इमारतें और पंप एंड शो होता है, सेटअप शुरू हो जाता है, फिर सेटअप की भी इमारत होती है, शुरू में कोई ऑर्गेनाइजेशन नहीं, कोई पेपर वर्क नहीं, कुछ नहीं, कोई रिकॉर्ड नहीं है, आहिस्ता आहिस्ता फिर चीजें बढ़ती जाती हैं, फिर सारी चीजें रिकॉर्ड पे आती हैं, जितने ऑर्गेनाइज होते जाते हैं उतना काम अच्छा होता है, तो अल्लाह ताला फिर लोगों को भी बरकत दे देता है। तो अल्लाह ताला हम सबको इब्तिदा में काम करने वालों में शामिल कर ले। फिर इसके बाद अगला बाब क्या है, बाब मम बना मस्जिदन, जो शख्स मस्जिद बनाए यानी उसकी क्या फजीलत है। अन उस्मान बिन अफ्फान रदी अल्लाह अन्हु, हजरत उस्मान बिन अफ्फान रदी अल्लाह ताला अन्हु से रिवायत है, कब ये बात है, इन द कौल नासिफी ही कीन बना मस्जिद रसूल सल्लल्लाहु अलैहि वसल्लम, ये बात कब हुई? जब उन्होंने मस्जिद बनवाई तो लोग इसके मुतालिक बातें करने लगे। और बातें क्या थी कि यहाँ ये क्यों बन गया और वो क्यों बन गया, पत्थर क्यों लग गया, चूना क्यों लग गया। तो याद रखिए, हर दौर में लोग क्रिटिसिज्म करने वाले तो होते हैं। तो उस वक्त फिर हजरत उस्मान रजी अल्लाह अनहो ने क्या कहा, इन्नकुम अक्सर तुम वइन्नी समेतु नबी सल्लल्लाहु अलैहि वसल्लम। तो फरमाए, मैंने तो रसूलुल्लाह को ये फरमाते हुए सुना है कि जो शख्स मम बना मस्जिदन, जो बनाए मस्जिद, यब तगी बिही वजह अल्लाह, तलाश करे उसके जरिए अल्लाह की रजा, अल्लाह की खुशनुदी और उसकी रजा के लिए जो कोई मस्जिद बनाएगा, बना अल्लाहु लहू मिसलहू फिल जन्ना, तो अल्लाह उसके लिए जन्नत में सही घर बना देता है। यानी तुम मेरे इस अमल को बुरा कहते हो जबकि मैंने तो जन्नत में घर बनाने की नीयत से किया है, तो लिहाजा ये दुरुस्त है। तो यहां से फिर इब्ने जोजी रहमहुल्लाह का एक कौल है कि जो शख्स मस्जिद बनवाकर इस पर अपना नाम कंदा करा देता है, यानी अपने नाम की मस्जिद, मस्जिद फला मस्जिद फला, तो वो मुखलिस नहीं है बल्कि नमूनो नुमाइश का खूगर है। उसकी ख्वाहिश है कि मुझे नाम मिले, तो उन मस्जिदों पे नाम नहीं होने चाहिए। अब अफसोस के साथ कहना पड़ता है, हमारी भी कुछ मस्जिदें ऐसी है जो बड़े लोगों के नाम पे, उन्होंने अगर नहीं चाहा और लोगों ने उनके नाम पे रख दी तो ये और बात है। खुद नहीं कहना चाहिए कि चूंकि मैं चंदा दे रही हूँ तो अब मेरे बाप के नाम पे हो या मेरे फलां के नाम पे हो, ठीक है, तो इवॉइड करें। इसी तरह मुझे एक मस्जिद याद आ रही है कि किसी ने कहा कि हमारे बच्चे का नाम ग़ालिबन बिलाल है तो मस्जिद का नाम बिलाल रख लो। तो मोहब्बत और बात है और सच्ची बात है, अल्लाह जाने और उसका बंदा। मुझे और आपको किसी की नीयत पे शक तो बहरहाल नहीं करना चाहिए। अगला बाब देखते हैं, अलख्सु बिन नुसूल नबली इज़ा मर्रो फिल मस्जिदी, जब कोई मस्जिद से गुजरे तो तीर का फल यानी नोक पकड़ ले। ये जो लफ्ज़ है ना, बिन नुसूल नबल, तो नबल कहते हैं तीर को, और ये जो लफ्ज है बिन नुसूल फल, फल क्या होता है, काटने वाला हिस्सा, यानी किसी जगह ऐसा हथियार लेकर जाए कि जिसका आगे का हिस्सा खुला तो उसको छुपा ले। मतलब यही है कि किसी को नुकसान ना हो, हथियारों को बरमला खोल कर मस्जिदों में नहीं जाना चाहिए। और अरबों का कल्चर था, उनके पास तलवारें छुरियां चाकू तीर हर वक्त ऐसे ही होते थे जैसे आज हम में से किसी के पास हो सकता है कि नेल कटर हो, या हमारे पास कोई ज़रूरत की चीज़ हो, टॉर्च हो, टेलीफोन हो। तो मना कर दिया गया कि खुल कर ना हथियार ले जाओ। अन जाबिर इब्न अब्दुल्लाह रदी अल्लाहु अन्हुमा क़ाल, हज़रत जाबिर बिन अब्दुल्ला से रिवायत है कि फरमाया, मर्र रजुलुन फिल मस्जिदी व माहु सिहामुन, एक शख्स मस्जिद नबवी से गुजरा और उसके पास तीर था, सिहाम सहम से तीर को कहते हैं, फ़क़ाल लहु रसूलुल्लाह, तो उसको कहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने, अमसिक बिनिसालिहा, इसके फल को थामे रखो। अच्छा, ये फल से मुराद आप फ्रूट नहीं कहेंगे, यानी छुरी का या चाकू का वो हिस्सा जिससे काटा जाए। तो देखा जाए तो वो छुरी या चाकू का एक किस्म का फल ही है ना, उसी से तो वो कुछ काम लेता है। तो काटने वाले हिस्से को अपने हाथ में रखो ताकि किसी को तकलीफ ना हो। अगला बाब है, बाब अल मरूर फिल मस्जिदी, मस्जिद से गुजरना। अनबी मूसा अला शरीजी रदियल्लाहु अन्हु अनिन नबीजी सल्लल्लाहु अलैहि वसल्लम कल, यानी मूसा अला शरी से रिवायत है कि अल्लाह के नबी ने फरमाया, मन मर्र फी शैयन फी मसाजिदिना औ अस्वाकिना बिनबलिन, जो कोई गुजरे हमारी मस्जिदों और हमारे बाजारों में से तीर लिए हुए, फल याखुस, तो चाहिए कि थाम ले उसको, निसालिहा, उसके फल को, ला याकिर बिकफ ही मुसलिमन, ताकि अपने हाथ से किसी मुसलमान को जख्मी ना कर दे। तो बात वाज़ेह है, सारी बातों का खुलासा, मस्जिद में कोई ऐसी चीज नहीं रखनी चाहिए, लेके नहीं जानी चाहिए कि जिससे किसी को अनजाने या जाने में तकलीफ हो। छुरी चाकू कोई ऐसी चीज है जिससे कोई किसी को गुस्से में पकड़ के मारना शुरू कर दे, या कोई नुकसान दे दे, या बच्चा उसको पकड़ ले, तो ऐसी कोई चीज ना हो। तो आज फिर मैं और आप क्या करें, हम अपने हिसाब से देखें, कोई भी चीज जो मस्जिद में नुकसान दे या मस्जिद के अमन को खराब करे, और मस्जिद के साथ साथ पब्लिक प्लेसेस, मस्जिदें, मदरसे, पब्लिक प्लेसेस, तो वहां कभी भी दूसरे को तकलीफ देने की कोशिश नहीं करनी चाहिए। अगला बाप है, अब शेर फिल मस्जिद, मस्जिद में शेर पढ़े जा सकते हैं, क्योंकि कुछ लोगों को आदत होती है, अब अगर आदतन शेर पढ़ लिया, निकल गया जुबान से, तो अब क्या करेंगे। तो आइए देखते हैं, अन हसान इब्ने साबित अल अंसारी रदियल्लाहु अन्हु, हजरत हसान बिन साबित से रिवायत है, और आपको मालूम होगा कि वो शायर थे अन्नहु, बेशक वो अस्तशहिद अबा हुरैरत रदियल्लाहु अन्हु, कि वो हजरत अबू हुरैरा से गवाही तलब कर रहे थे और क्या कह रहे थे, अनशुदुक अल्लाह हल समेत नबी सल्लल्लाहु अलैहि वसल्लम यकूलू या हसानु अजिब अन रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम, किस बात की यानी गवाही दो कि जब तुमने अल्लाह के नबी को ये फरमाते हुए सुना था, क्या कहा था आपने कि हसान तुम जवाब दो अल्लाह के रसूल की तरफ से, कैसे, अल्लाहुम्मा अय्यदहु बिरूहिल कुदुस, ए अल्लाह इसकी ताईद फरमा रूहुल कुदुस के जरिए से। काल अबू हुरैरा, हजरत अबू हुरैरा ने कहा, नाम हाँ, यानी हजरत हसान शायर थे, जब लोग नबी सल्लम की हज्व करते थे, आपको बुरा भला कहते थे, तो अल्लाह के नबी इनको कहते थे कि हसान तुम अब इनको जवाब दो। तो गोया के फिर यह कि अच्छे अशार, सही जुमले, कोई ईमान परवर या जोश दिलाने वाले, अल्लाह और उसके रसूल की मोहब्बत के अशार, नात जहां, कोई ऐसा नशीद कि जिससे लोगों के दिलों में अल्लाह की मोहब्बत आए, तो ऐसी चीज को मस्जिद में भी पढ़ा जा सकता है, ये मुराद है। हाँ, जो शेर मना है वो कौन से मना है, इश्किया, रोमांटिक, लग व शार, और वो तो कोई भी नहीं मुहज्जब इंसान पढ़ेगा। लेकिन याद रखिए, शेरों में गाने और गानों की ट्यून, तर्ज, म्यूजिक, फिर इस चीज को थोड़ा सा अवॉइड करना चाहिए। मस्जिद का बहरहाल एक अपना मिजाज होता है, वो कायम रहे। फिर इसी तरह अस्हाबुल हिरा भी फिल मस्जिदी, बर्छे वालों का मस्जिद में दाखिल होना, लंबी सी छुरियां होती थी और अरब लोग अपने साथ रखते थे अपने दिफा के लिए, रास्तों में कहीं कोई जानवर, कोई सांप, कोई कीड़ा आ जाए, कभी दुश्मनी हो, और अपने दिफा के लिए चोरों डाकुओं से इस तरह के हथियार रखते थे। तो अब जाहिर है कि रखा हुआ, तो नमाज का वक्त आया तो मस्जिद में तो जाएंगे, तो कैसे जाएं। अनायशत रदियल्लाहु अन्हा कालत, हजरत आयशा रजी अल्लाह तआला अन्हा से रिवायत है, लकद राई तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कहती हैं कि बेशक मैंने देखा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को यौमन एक दिन, अला बाबी हुजरती, मेरे दरवाजे यानी मेरे हुजरे के दरवाजे पर, वल हबशतु यल अबू नफिल मस्जिदी, और हबशी लोग मस्जिद में खेल रहे थे। ये खेल कौन से थे, जिहादी मशकें, यानी जैसे लड़के आपस में फौजियों की तरह लड़ने लगते हैं हथियार दिखाते हुए, यानी जिहाद की एक किस्म की मशक कर रहे थे। व रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यस्तुरुनी बिरिदाईही, छुपा रहे थे मुझको अपनी चादर के नीचे, यानी हजरत आयशा को आपने अपनी चादर के साथ अंदर लिया, और अनजुरु इला लाइबिहिम, तो मैं देख रही थी उनके खेल को, वफी रिवायतिन, और एक और रिवायत में क्या है, यलाबू नबी हरा बिहिम, के वो खेल रहे थे अपने हथियारों से। तो फिर क्या पता चला कि नुकसान का अंदेशा ना हो तो हथियार मस्जिद में ले जाए जा सकते हैं, और अगर इस तरह की छोटी मोटी गेम्स जिसमें ये चीजें इस्तेमाल होती हैं तो वो भी किया जा सकता है। ठीक है, यहां से बहुत सारे लोगों ने ये भी दलील ली कि अब एक औरत नबी सल्लम की बीवी जब देख रही है तो फिर हम भी मैचेस देख सकते हैं, और गैर महरम और महरम को देखने का क्या फर्क है। तो देखिए, इस हदीस में सराहत नहीं है कब हुआ, कैसे हुआ, हिजाब की आयतों से पहले हुआ कि नहीं, लेकिन अगर इस सारे मौजू को जमा कर लें तो याद रखिए कि मुतलकन देखना हराम नहीं है, या गदुत नमिन अवसारी हिन्ना के अल्फाज हैं, अपनी नजरों का कुछ हिस्सा कर दो, बाज कहते हैं नीमिन बयानिया है, तो मुराद यह है कि फिर गंदी नजरें ना हो, शहवत वाली, ख्वाहिश वाली नजरें ना हो, और वरना तो काम नहीं चलेगा। यही हुक्म औरत का मर्द के लिए और यही मर्द का औरत के लिए। औरत को एक्स्ट्रा थोड़ी सी केयर कर दी, कह दिया गया कि तुम अपने आप को छुपा लो ताकि अगर कोई मर्द थोड़ा देखे तो उसको बिल्कुल भी कुछ भी नजर ना आए। फिर अगला मौजू देखिएगा, तकाजी वल मुलाजमत फिल मस्जिदी, तकाजा करना और इसके पीछे पड़ना, ये जो तकाजी है ये तो वही जो उर्दू में अब तकाजा करते हैं, मुलाजमा क्या चिपक ही जाना, लजीमा यलजुमो इल्जाम, यही लफ्ज है, यानी किसी के पीछे ही पड़ गए, किस बात में कि मेरा कर्ज वापस करो, यानी किसी ने आपसे कर्ज लिया, अब आपको मस्जिद में वो दिख गया, तो अब क्या कर रहे हैं, कर्जदार से आप तकाजा कर रहे हैं, और जाहिर है जब तकाजा होता है तो थोड़ी सी आवाजें ऊंची हो जाती हैं। तो रिवायत क्या है, अन काब इब्ने मालिक रदी अल्लाहु अन्हु, हजरत काब इब्ने मालिक से रिवायत है, अन्नहु तकादबना अबी हदरदिन दैनन कान लहू अलैहि फिल मस्जिदी, कहते کہتے ہیں کہ انہوں نے عبداللہ بن ابی حضرت سے اپنے قرض کا تقاضا کیا، اور حتیٰ کہ کیا ہوا، فرتفعت اصواتهما، اونچی ہو گئی ان دونوں کی آوازیں، حتی سمعها رسول اللہ صلی اللہ علیہ وسلم، یہاں تک کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی ان کو سن لیا، وہو فی بیتہ، اور وہ اپنے گھر میں تھے، فخرج علیہما، تو وہ آپ کی طرف نکلے، حتی کشف سجف حجرتہ، پھر آپ نے اٹھا لیا پردہ اپنے حجرے کا، فنادا، پھر فرمایا، یا کعبو، اے کعب، قال لبیک یا رسول اللہ، جی اللہ کے نبی، لبیک یعنی میں حاضر ہوں، قال، فرمایا، دع من دینک ہذا، چھوڑ دو کچھ اپنے قرض میں سے، یعنی کچھ کمی کر دو، مراد یہ تھا کہ آدھا کر دو، و او ما الیہ، یعنی یا تو چھوڑ دو یا آدھا کر لو، ای شطر، شطر کر دو، شطر کہتے ہیں ہاف کو، سیمی سرکل، یعنی آدھا کر دو، نصف کر دو، قال، میں نے کہا، لقد فعلت یا رسول اللہ، انہوں نے کہا اللہ کے نبی میں نے کر دیا اسی طرح، یعنی آپ کا حکم سر آنکھوں پر، قال، پھر اس پہ ابن ابی حضرت سے آپ نے فرمایا، قم، کھڑے ہو جاؤ، فقدی ہی، اب ادا کرو اس کا، یعنی آدھا ہو گیا، اب اس کو فوراً ادا کرو. تو کتنا خوبصورت طریقہ ہے نا، جس کا قرض تھا اس کو کہا کہ کم کر دو، کم کر دیا، تو دوسرے کو کہا کہ اب باقی دو، یعنی دونوں کی سائڈ لی، آپ کو لگ رہا تھا کہ وہ پورا نہیں دے سکتے، چلو آدھا دیتے ہیں، کچھ تو مل جائے، تو پتہ کیا چلا کہ مسلمانوں کو مسلمانوں کے معاملات میں اصلاح کی کوشش کرنی چاہیے. پھر تھوڑی سی آواز بلند ہو گئی تو کوئی حرج کی بات نہیں ہے، بلا وجہ بہت اونچا نہیں بولنا چاہیے. اور اللہ معاف کرے اگر آج کے دور میں مسجدوں میں لڑائیاں جھگڑے ہوں، کرسیاں اٹھا اٹھا کے پھینکیں، پولیس کو بلا لیں، کتوں کو بلا لیں پولیس، تو یہ چیزیں درست نہیں ہوں گی، اس سے اوائڈ کرنے کی ضرورت ہوتی ہے. آپ کو لگ رہا ہے نا کہ مسجد کی سینکٹیٹی کتنی ہے، مسجد کی حرمت کتنی ہے، تو ہم سب کو بھی اپنی مسجدوں، اپنے اداروں، اپنے اسکولوں کی اسی طرح سے حفاظت کرنے کی ضرورت ہے، کیونکہ اس کی اسپریچولیٹی اگر چلی گئی تو لوگوں کو فائدہ نہیں ہوگا. پھر اگلا باب دیکھتے ہیں، کنسل مسجدی و تکات حرکہ و قزا ول ایدان، مسجد سے چیتھڑے یعنی پرانے کپڑے، کوڑا کرکٹ اور لکڑیاں اٹھانا اور اس کی صفائی کرنا، یعنی کتنا بڑا عمل ہے یہ کسی دین کی جگہ کو صاف ستھرا کرنا. ہم سب اپنے اوپر لیں، بعض دفعہ ہم فائدہ اٹھاتے ہیں لیکن صفائی کرنے کو برا مانتے ہیں، اور ہمارے کلچر میں صفائی کرنے والا بہت ہی برا ہوتا ہے. میں اپنے طور پہ سوچتی ہوں کہ صفائی کرنے والے کو تو ہم پتہ نہیں کیا کہتے ہیں اور کیا سمجھتے ہیں، تو گھن ڈالنے والے کو ہم کیا کہیں؟ یاد رکھیے، گندگی ڈالنا اور گندگی پھیلانا برا ہے، صفائی کرنا تو اچھا ہی کام ہے. ویسٹ میں آپ دیکھیے کہ لیڈیز ایئرپورٹ سے اور پبلک پلیسز پہ صفائی کر رہی ہوتی ہیں، بڑی باعزت ہوتی ہیں، بڑے اچھے حال و لیے میں ہوتی ہیں. ہمارے ملکوں میں بیچاری ماسیوں کا کیا حال ہوتا ہے، چلے صفائی والی آئی ہے، کوڑا اٹھانے آئی ہے، اور کچھ نہیں تو جمع دار، پتہ نہیں کیا کیا نام لے لیتے ہیں ان کے لیے، تو یہ چیز درست نہیں ہے، ان کی عزت کرنی چاہیے. روایت ہے حضرت ابو ہریرہ سے، نبی ہریرہ رضی اللہ عنہ، حضرت ابو ہریرہ سے روایت ہے، ان رجلا اسودا، تھا ایک مرد سیاہ، او امراتن، یا ایک عورت تھی، سودا سیاہ، یعنی یا تو ایک سیاہ فام مرد تھا یا عورت تھی، کان یقم المسجدہ، وہ جھاڑو دیا کرتی تھی مسجد میں، قائم کرتی تھی یعنی مسجد کو صاف کرتی تھی، فماتا، پھر وہ مر گئی، فوت ہو گئی. اللہ اکبر. فسأل النبی صلی اللہ علیہ وسلم عنہ، تو اللہ کے نبی نے اس کے بارے میں پوچھا، فقالو، تو کہا، ماتا، وہ تو مر گئی، قال، فرمایا، افلا کنتم آذنتمونی بھی، تو کیوں نہیں تم نے مجھے اس کی اطلاع دی، یعنی لوگوں نے اس کو خود ہی دفن کر دیا، کفن دفن کر کے جنازہ پڑھا کر اللہ کے نبی کو پتہ چلا، آپ نے کہا کہ تم نے مجھے کیوں نہیں بتایا، دلونی علی قبری ہی، مجھے بتاؤ اس کی قبر کا، کدھر ہے اس کی قبر، او قالا، یا فرمایا، قبری ہا، یا اس عورت کی، یعنی اگر مرد تھا تو قبری ہی اور عورت تھی تو قبری ہا، کہ بتاؤ اس کی قبر کدھر ہے، فاتا قبرہا، تو پھر آپ آئے اس کی قبر کے پاس، فصل علیہا، پھر وہاں نماز جنازہ ادا کی. کتنی شان دی آپ نے، اور یہ عورت تھی، پیچھے آپ اسی بک میں پڑھ چکے ہیں اس کا واقعہ، ام مہجن نام کی عورت تھی جو مسجد سے چیتھڑے اور تنکے وغیرہ اٹھاتی تھی، اور کس طرح سے وہ اللہ کے نبی کی بیویوں کو ملتی تھی، اور ہار کی چوری کا قصہ تھا، یہ وہی عورت ہے اس کا ذکر ہے. تو پتہ چلا کہ پھر اللہ کے نبی گئے اور اس کی قبر پر نماز جنازہ ادا کی، اور اسی سے پتہ چلتا ہے کہ مسجدوں کی صفائی کرنے والے لوگ بھی اس قابل ہیں کہ اللہ کا نبی ان کی نماز ادا کرے، شرط یہ کہ وہ ایمان کے ساتھ ہوں۔ آخری حدیث دیکھ لیتے ہیں، تحریم و تجارت الخمر فی المسجدی، مسجد میں شراب کی تجارت کو حرام کہنا، اس بارے میں کیا حکم ہے؟ عن عائشہ رضی اللہ عنہا قالت، حضرت عائشہ رضی اللہ عنہا سے روایت ہے، لما انزلت الآیات من سورت البقری فی الربا، جب نازل ہوئی سورت بقرہ کی آیتیں سود کے بارے میں، یعنی جب سود کے بارے میں سورت بقرہ کی آیتیں نازل ہوئی، خرج النبی صلی اللہ علیہ وسلم الی المسجد، تو نبی صلی اللہ علیہ وسلم مسجد کی طرف نکلے، فقرأهن، پھر تلاوت کیا ان کو، علی الناس، لوگوں پر، ثم حرم تجارت الخمر، پھر آپ نے حرام کر دیا، یعنی حرام کر دی گئی تجارت شراب کی بھی۔ رواہ بخاری۔ تو کیا پتہ چلا کہ ممانعت کی ہے ہر ایسی چیز کی جو غلط ہے، برے کاموں اور فحش باتوں کا تذکرہ مسجد میں اس رنگ میں کیا جا سکتا ہے جبکہ اس کو منع کیا جائے، یعنی شراب کی بات مسجد میں ہوئی، سود کی بات مسجد میں ہوئی تو کی جا سکتی ہے، کیونکہ یہ اصلاح کی غرض سے تھی، خیر کی وجہ سے تھی۔ تو یہاں سے آپ دیکھیے کہ مسجد اور نماز کہ کتنے مختلف اینگل ہیں۔ اللہ تعالیٰ سے ہم یہ دعا کریں گے کہ وہ ہمیں اپنی اصلاح کی توفیق دے اور ہم بہترین طریقے سے اپنے اعمال کو بہتر کرتے جائیں۔